بسم اللہ الرحمن الرحیم.
آج ہم کتاب قلندر شعور کے پیج نمبر 16 پہ جو عنوان ہے تخلیقی سانچے, اس کا مطالعہ کریں گے. تخلیقی سانچے سے کیا مراد ہے؟ بہت آسان الفاظ میں اس بات کو سمجھ لیجئے کہ رحم مادر کو تخلیقی سانچہ کہا گیا, یعنی وہ جگہ یا وہ سانچہ جس میں کوئی چیز تخلیق پاتی ہے. انسانوں, حیوانات اور جمادات, سوری نباتات, ان میں ہر پھول کے اندر ایک تخلیقی سانچہ ہے, ہر جانور کے اندر رحم مادر کی رحم کی صورت میں ان کی جو مادہ ہوتی ہے اس نسل میں, جس بھی نسل میں, اس کا جو یوٹرس ہے یا رحم ہے وہ تخلیقی سانچہ ہے. اس کو بالکل آپ کسی بھی مغالطے میں نہ رہیے, بالکل کلیئر کٹ سوچیں. حضور فرماتے ہیں نسلی سلسلے کے بارے میں, نسلی سلسلہ یعنی جس کو آپ ریپروڈکٹیو پروسیس کہتے ہیں یا ریپروڈکشن کہتے ہیں یا نسل کا چلنا کہتے ہیں, یہ کیا ہے؟ نسلی سلسلے کے بارے میں یہ کہنا حقیقت پر مبنی ہے کہ پیدائش میں انسان, کتے اور بلی یکساں نوعیت کے حامل ہیں. ایک مایا لعاب جسے سپرم کہا ہے, جب دوسرے لعاب یعنی جسے اووا کہتے ہیں اس میں مل کر تحلیل ہو جاتا ہے اور تخلیقی سانچے میں ٹھہر جاتا ہے. اب یہ جنہوں نے گائنی پڑھی ہوئی ہے یا جو تھوڑا سا میڈیکل سائنس سے مس رکھتے ہیں وہ جانتے ہیں کہ یہ کیا کہا جا رہا ہے, کہ ایک مایا لعاب دوسرے لعاب میں مل کر تحلیل ہو جاتا ہے, یہ دونوں ضروری ہیں, اور تخلیقی سانچے میں ٹھہر جاتا ہے. تو ایک خاص پروسیس کے تحت اس کی نشو نما شروع ہو جاتی ہے. نشو نما سے کیا مراد ہے؟ نشو نما سے مراد یہ ہے کہ جب سپرم اور اوبم مل کر آپس میں, مطلب سپرم اووم میں تحلیل ہو جاتا ہے, تو اس کے جو کروموسومز ہوتے ہیں وہ اووا کے کروموسومز کے ساتھ مل کر جوڑا بناتے ہیں. انسان کے ہر سیل میں 23 جوڑے کروموسومز کے ہیں, لیکن جو سیکس سیلز ہیں, جو سپرم اور اووا ہے, اس میں صرف 23 کروموسوم ہوتے ہیں. جو 23 اور 23 مل کر جوڑا بناتے ہیں اس پہلے جوڑے کا نام ہے زائیگوٹ. اس کے بعد وہ زائیگوٹ جو ہے وہ خود کو ڈیوائیڈ کرتا ہے, تقسیم کرنا شروع کرتا ہے. وہ 1 سے 2, پھر 2 سے 4, 4 سے 8, 8 سے 16, 16 سے 32, 32 سے 64, پھر 128, اور اس طرح 256. وہ کرتے کراتے سے جیومیٹریکل ریپروگریشن کہتے ہیں, یعنی یہ ہر رقم پہلے سے دگنی ہوتی چلی جاتی ہے, لیکن ایک حد پہ آ کے یہ رک جاتی ہے. جیومیٹریکل ریپروگریشن جو ہے یہ رک جاتی ہے. یہ بڑا عجیب بات ہے. چلیں, شروع تو حادثاتی طور پہ ہو گیا, تو روکا کس نے؟ یہ سوال ہے, آپ اس پہ غور کیجئے گا. دیکھیں نا, جب سیلز نے ڈیوائیڈ کرنا شروع کیا, وہ 1 سے 2 ہوئے, 2 سے 4, 4 سے 8, تو پھر یہ ایک درجے پہ آ کے رک کیوں گئے؟ جیسے آپ کے ہاتھ کا جو باڈی کے سیل ہاتھ بنا رہے ہیں, جب وہ تقسیم در تقسیم ہوتے ہوئے ہاتھ مکمل ہو گیا, تو ان کی یہ پروگرس جو ہے, ریپروڈکشن جو ہے یا ڈویژن جو ہے, یہ رک کیوں جاتی ہے؟ اس پہ سوال ہے. ٹھیک ہے, اب یہ خاص پروسیس کے تحت اس کی نشو نما شروع ہو جاتی ہے. پہلی رات یہ محلول مٹر کے دانے کے برابر ہوتا ہے, اور پھر آہستہ آہستہ بڑھ کر एक जीती जागती देखती हंसती सुनती महसूस करती तस्वीर बन जाता है। यानी ये महलूल आहिस्ता आहिस्ता पूरी एक तस्वीर की सूरत इख्तियार कर लेता है। इसी के बारे में कुरान ने अल्लाह रब्बे करीम ने फरमाया कि वकैफा युसव्विरुकुम फिल अरहाम, ये रहम में अल्लाह किस तरह से तस्वीर कशी करता है। वो इस तनाजर में यहाँ पे लफ्ज़ तस्वीर कहा है, और वैसे इसके इंट्रिंसिक मीनिंग और भी गहरे हैं। तस्वीर का मादा स्वाद वावरे सूर से है, इसी से लफ्ज़ सूरत बनती है और इसी से लफ्ज़ तसव्वुर बनता है। यानी पहले ये तस्वीर अल्लाह के ज़हन में बनी, जब उसमें अल्लाह ने अपना अपना क्या कहते हैं फूंक, व नफख तो फी है मिनर रूही, अपनी रूह में से कुछ फूंका और वो एक जीती जागती तस्वीर बन गई। अब अगली बात बड़ी इंटरेस्टिंग है। इस तस्वीर में 10 सुराख होते हैं और ये 10 सुराख पूरी जिंदगी पर मुहित हैं। यानी इंसान के बदन की बात हो रही है, 10 सुराख इंसानी वजूद में हैं और ये 10 के 10 सुराख इंसान की जिंदगी पर मुहित हैं। इन ही 10 सुराखों पर आदमी की सलाहियतों का दारोमदार है। यानी एक भी सुराख काम ना करे तो सलाहियतें उसी तनासुर से उसी तनासुब से कम हो जाती है। अब बोलना सुनना सूंघना जिस्म के अंदर जहरीले और फासद मादों को खारिज करके जिस्म को साफ सुथरा करना और मादी जिंदगी की हिफाजत करना इन ही 10 सुराखों पर कायम है। इन 10 सुराखों में से एक सुराख भी अपनी ड्यूटी पूरी ना करे या सुराख किसी माने में भी सुराख ना रहे, यानी या सुराख किसी माने में सुराख ना रहे यानी अपना काम पूरा ना करे, तो उसी मुनासबत से इंसानी जिंदगी में खिला वाक्या हो जाता है और वो बेकार कम सलाहियत या उज़्वे मुअत्तल बन जाता है। अब यहाँ पे मैं आपकी तवज्जो दिलाना चाहता हूँ, बहुत तवज्जो से इसे नोट करें कि मर्दों में ये मैस्कुलिन, मेल्स में ये 9 सुराख है और ख्वातीन में या फीमेल्स में ये 10 सुराख है। इस चीज को यहाँ पे मैं वाजे कर देता हूँ, ये किसी वजह से वो आगे उन्होंने तशरीह की है लेकिन यहाँ पे बात वाजे होनी जरूरी थी। इन 10 सुराखों की तकसीम इस तरह से है कि कानों के 2 सुराख आदमजाद के अंदर कुव्वत सामा है, आंखों के 2 सुराख यानी बासरा यानी बाहर के अक्स को दिमाग की स्क्रीन पर मुंतकिल करके किसी चीज के होने का इल्म फराहम करते हैं। यहां देखें जरा बासरा की डेफिनेशन, इसको हिफ्ज याद करना है आपने कि बासरा से क्या मुराद है, बाहर के अक्स को दिमाग की स्क्रीन पर मुंतकिल करके किसी चीज के होने का इल्म फराहम करने वाली सलाहियत का नाम बासरा है। चाहे वो बाहर का विजन रोशनियों के जरिए आए या जैसे ख्वाब में ख्याल की सूरत में आए, ये दोनों सूरतों में बासरा काम करती है। और फिर ये इल्म मुख्तलिफ मराहिल से गुजर कर लामसा बन जाता है, यानी आप उसे महसूसाती हदों में टच कहते हैं, टच लम्स, लामसा किसी चीज को छू कर फील करना। ये बुनियादी नुक्ता है जिस کو علم کے درجے بھی کہا جاتا ہے. یہ حسیات میں پہلا درجہ باصرہ کام کرتی ہے, پھر رفتہ رفتہ جب اس میں سوچ میں فکر میں گہرائی پیدا ہوتی چلی جاتی ہے تو وہ لامسہ کی حد تک پہنچ جاتا ہے. یہ ایک جملے میں انہوں نے کتنی بڑی بات, کتنا بڑا قانون بتا دیا کہ باصرہ کیا ہے اور وہ کس طرح درجہ بدرجہ نیچے اتر کر لامسہ بنتا ہے. پھر فرمایا کہ ناک کے دو سوراخ ہمیں قوت شامہ عطا کرتے ہیں, یعنی سونگنے کی حس عطا ہے. یہ جو سونگنے کی حس ہے اس طاقت کو, اس صلاحیت کو قوت شامہ کہا ہے. منہ اور حلق کے سوراخ ہمیں غذائی معاملات میں خود کفیل کرتے ہیں. ایک طرف ہماری تمام غذائی ضروریات کا دار و مدار اس سوراخ پر ہے, یعنی یہ منہ کے سوراخ پر جو آگے حلق کے سوراخ سے کنیکٹڈ ہے. دوسری طرف یہ سوراخ قوت گویائی عطا کرتے ہیں, یعنی کہ قوت گویائی, یہ جو میں بول رہا ہوں, میں منہ کی, ہونٹوں کی, زبان کی, جبڑے کی حرکتوں کی وجہ سے آواز کو الفاظ کی صورت نشر کر رہا ہوں یا عرض کر رہا ہوں آپ کی خدمت میں. تو یہ قوت گویائی, گویا میں نے بولنا, تو یہ جو بولنے کی طاقت ہے وہ ہم منہ کے اس سوراخ کے ذریعے استعمال کرتے ہیں, جس میں دیکھ لیں اگر ایک بھی ہونٹ اکڑ جائے تو آپ بات پراپرلی نہیں کر سکتے. اگر زبان تھوڑی سی بھی کوئی اس کا پٹھا کھنچ جائے تو آپ بات نہیں کر سکتے. اگر جبڑا پراپرلی نہ ہلے تو آپ بات پوری نہیں کر سکتے. اس کے ساتھ, اس سوراخ کے ساتھ دیکھیں کتنے عضلات اور یہ سارا اعصاب جڑے ہوئے. نواں سوراخ جہاں کثافت کو دور کرنے کا ذریعہ ہے اور افزائش نسل کا ذریعہ بھی ہے. یہ مردوں میں کثافت بھی دور کرتا ہے یعنی پیشاب کا, اور افزائش نسل کا ذریعہ بھی بنتا ہے. غذا میں سے توانائی حاصل کرنے کے بعد جو فضلہ رہ جاتا ہے, دسواں سوراخ ان کے اخراج کا ذریعہ ہے. یہ ایک نظام ہے جو تواتر کے ساتھ قائم ہے اور قیامت تک قائم رہے گا. یہ تخلیقی سانچے پہ بات ہو رہی تھی. اب آپ غور کریں کہ یہ کتاب یعنی قلندر شعور ہمیں کیا کیا آگہی, ذہن کو کتنی وسعت بھی دے رہا ہے اور ساتھ میں کتنی باریک بینی بھی سکھا رہا ہے. وسعت اور باریک بینی, وسعت کا مطلب ہے آپ کو پورا کائناتی پروگرام, کتاب المبین سے لوہے محفوظ اور پھر حضیرے, یہ سب سمجھنا ہے. ساتھ ساتھ آپ کو اتنا باریک بین بلکہ خوردبین ہونا ہے کہ آپ سپرم اور اووم کے ملاپ کو بھی دیکھ رہے ہیں. حضور مرشد کریم آگے ارشاد فرماتے ہیں, ہمیں بیج کے پھوٹنے پر تین چیزوں کا ادراک ہوتا ہے, ایک تنا اور دو پتے. اب اس تخلیقی عمل میں یہ بات سامنے آ چکی ہے, یعنی تخلیقی عمل کے حوالے سے جتنا بھی ہم نے غور کیا یا آئندہ کریں گے اس میں یہ بات سامنے آ جائے گی, اگر نہیں آئی تو آ چکی ہے کہ ہر چیز اور ہر وجود دو رخوں پر قائم ہے. اب یہ جملہ ایسے لگتا ہے جیسے حضور مرشد کریم اس دور میں ارشاد فرما رہے ہیں. یہ قرآن میں 1450 سال پہلے کہا گیا, خلقناکم زوجین, تم کو بنایا جوڑوں میں ہر چیز کو. تو ایک, یہ جو ہر چیز اور ہر وجود دو رخوں پر قائم ہے. اب لفظ جوڑوں کو چھوڑ کر, کیونکہ جوڑوں سے بڑی بحث چلتی ہے, لوگ کہتے ہیں کہ جی پیرامیزیم کا جوڑا نہیں ہے تو بیکٹیریا کا جوڑا نہیں ہے, تو اس طرح کی بحثیں سننے میں آتی ہیں. تو اصل میں ہر چیز کا وجود, اگر اس میں نر مادہ کی تخصیص نہ بھی ہو تو وہ دو رخوں پر قائم ہے. جیسے اب پانی ہے تو پانی کا دوسرا رخ پیاس ہے. اس طرح غور کرنے سے پتہ چلتا ہے کہ ہر چیز, ہر وجود دو رخوں سے مرکب ایک تصویر ہے. یعنی یہ دو رخ بیسیکلی کیا ہے؟ ایک محسوس کرنے والا اور دوسرا جس کو محسوس کیا جاتا ہے. ایک احساس اور دوسرا محسوس, یہ جوڑا ہے. اور پھر یہ دو رخ تقسیم ہو کر کئی رخ بن جاتے ہیں. یہی دو رخ آگے تقسیم در تقسیم ہوتے چلے جاتے ہیں اور کئی رخ بن جاتے ہیں. آدمی بھی دو رخوں سے مرکب ایک تصویر ہے. آدمی کو دوبارہ دیکھیں توجہ آدمی کی طرف آئی کہ یہ دو رخوں سے مرکب, یعنی کئی قسم کے دو 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 رخ اس کے اندر مرکب ہو گئے ہیں, کمپاؤنڈ بن گیا ہے. تو اس سے یہ تصویر پینٹ کی گئی ہے یا بنائی گئی ہے. مثلاً آدمی کے اندر دو دماغ ہوتے ہیں, ایک دائیں طرف دوسرا بائیں طرف, دو آنکھیں ہوتی ہیں, ناک کے دو نتھنے ہوتے ہیں. حلق بظاہر ایک نظر آتا ہے مگر حلق کے اندر گوشت کا ایک لوتھڑا ولوا یا کوا لٹکا رہتا ہے. اس کی وجہ سے حلق دو حصوں میں تقسیم ہو جاتا ہے. اور دو ہاتھ ہوتے ہیں, دو ٹانگیں ہوتی ہیں, دو پیر ہوتے ہیں, دو گردے ہوتے ہیں, دو جگر ہوتے ہیں. اسی طرح اگر دل کو تقسیم کیا جائے, اب ہے دل ایک لیکن وہ بھی آگے جوڑوں سے بنا ہوا ہے, تو ایک پردے جس کو سیپٹم کہتے ہیں اس کے ذریعے بنیادی طور پر دو حصوں میں تقسیم ہوتا ہے, دایاں حصہ بایاں حصہ. ایک بلڈ کو اندر کھینچ رہا ہے, دوسرا باہر نکال رہا ہے. تو وہ اللہ حاضل قیاس, یعنی اسی طرح آپ سوچتے چلے جائیں, اللہ حاضل قیاس حاضا اسی طرح سوچتے چلے جائیں. تو انسانی مادی جسم کا جب تجزیہ کیا جاتا ہے, یاد رکھیں یہ بات ہو رہی ہے مادی جسم, یہ سارا نظام جو دس سوراخوں کا تذکرہ ہے یہ مادی جسم کی بات ہو رہی ہے. تو جب ہم مادی جسم کا تجزیہ کیا جاتا ہے تو ہم یہ تسلیم کرنے پر مجبور ہیں کہ انسان کی تخلیق دو رخوں پر قائم ہے. مزید سوچ بچار اور چھان بین کی جائے تو ہم یہ دیکھتے ہیں کہ نوع انسان اور تمام نوع بھی دو دو رخوں پر قائم ہیں. اب جن کو ہم عام زبان میں مذکر اور مؤنث کہتے ہیں, یعنی ایک مذکر ایک مؤنث, ایک مرد ایک عورت, ایک باپ ایک ماں, ایک میل ایک فیمیل, ٹھیک ہے. یہ دو دو رخوں پہ ہر نوع کا وجود دو رخوں پہ قائم ہے. تو جب آدم کو تخلیق کیا گیا تو لا محالہ اس کے دونوں رخ وجود میں لائے گئے, یعنی عورت بھی سامنے لائی گئی اور مرد بھی سامنے لایا گیا. anyway, آگے چلے. اگلا عنوان ہے جنسی کشش کا قانون. اب یہ جو سیکس اپیل کہتے ہیں اسے, یہ جنسی کشش کا قانون جو ہے یہ کیا ہے؟ اب یہ چونکہ تخلیقی پروسیس کا ایک حصہ ہے اس لیے اس کو اسی طرح سے اسی جذبے سے آپ کو سٹڈی کرنا ہے. قانون یہ بتاتا ہے کہ مرد کا وجود بھی دو رخوں پر قائم ہے اور عورت کا وجود بھی دو رخوں پر قائم ہے. اب یہ دو دو رخوں کی بات بتا کر بتایا کہ ہر مرد دو رخوں پر قائم ہے اور عورت کا رخ بھی دو رخوں پر قائم ہے. اب بڑی عجیب بات بتانے لگے ہیں. یہ پہلی دفعہ میں نے حضور مرشد کریم کی کسی کتاب میں پڑھی تھی. عورت کے اندر مرد چھپا ہوا ہے اور مرد کے اندر عورت چھپی ہوئی ہے. غور کریں, اگر آدم کے اندر ہوا نہ ہوتی تو ہوا کی پیدائش ممکن نہیں تھی. دوسری مثال ہوا کے ذریعے آدم کی پیدائش ہے جس کو آسمانی کتابوں نے عیسیٰ کا نام دیا. اسی طرح ہر فرد دو پرتوں سے مرکب ہے. دو پرت یعنی دو लेयर्स, हर बंदा इन दो लेयर्स का हामिल है, हर बंदे के अंदर ये दो तहें हैं, एक पर्त जाहिर और गालिब रहता है, दूसरा पर्त मगलूब और छुपा हुआ रहता है। यानी अगर किसी का मर्दाना पर्त गालिब है तो वो जाहिर होगा, और जो दूसरा रुख है वो छुपा हुआ रहेगा, यानी जो उसके अंदर मर्द के अंदर का जनाना रुख है वो पोशीदा रहेगा और मगलूब रहेगा। अब मर्द हो या औरत, दोनों दो दो रुखों से मुरक्कब हैं, एक रुख जाहिर और एक रुख बातिन। औरत में जाहिर रुख औरत के खदो खाल में जलवा नुमा होकर हमें नजर आता है, और बातनी रुख वो है जो नजर नहीं आता। इसी तरह मर्द का जाहिर रुख मर्द के खदो खाल बनकर हमारे सामने आता है, और बातिन रुख वो है जो मख्फी रहता है। मफहूम ये है कि मर्द बहैसियत मर्द के जो नजर आता है वो उसका जाहिर रुख है, और औरत बहैसियत औरत जो नजर आती है वो उसका जाहिर रुख है। मर्द के जाहिर रुख का मुतजाद यानी बातिन रुख औरत यानी जो उसकी निस्वानियत है वो उसके अंदर उसके साथ लिपटी हुई है, और औरत के जाहिर रुख के साथ उसका मुतजाद बातिन रुख मर्द यानी के मर्दानगी या मैस्कुलिनिटी लिपटी हुई है। अब अफजाइश नस्ल और जिंसी कशिश का कानून भी इन्हीं दो रुखों पर कायम है, लेकिन हम इसे बाहर की दुनिया में जाहरी कशिश के तौर पर ही देखते रहे। यहां पे हजरत मुर्शिद करीम ने यह बात वाजे कर दी कि औरत के अंदर बातिन रुख जो मर्द है क्योंकि मगलूब है और वो गालिब खदो खाल में नमूदार होकर मजहर नहीं बना, इसलिए वो जो अंदर का रुख है वो गालिब और मुकम्मल रुख को अपनाना चाहता है और उसके अंदर जज्ब होने के लिए बेकरार रहता है। इसी तरह मर्द के अंदर छुपा हुआ पर्त औरत क्योंकि मगलूब और नामुकम्मल है, इसलिए वो भी औरत के जाहिरी रुख से हम आगोश होकर अपनी तकमील करना चाहता है। यानी ये जो जिंसी कशिश है ये हमारे जाहिरी रुख में नहीं है, ये हमारे इंडिविजुअली अपने अपने बातनी रुख की वजह से है। अगर एक मर्द दूसरी में कशिश महसूस कर रहा है जिंसी कशिश, तो उसकी वजह यह है कि उसके अंदर की निस्वानियत बाहर की किसी ऐसी औरत से जिसकी रेशो से मिलती हो उससे मिलकर अपनी तकमील जाता है। इसी तरह मर्द के अंदर जो मगलूब रुख है मर्दानगी का वो बज़ाहिर जो जाहिर में मर्द मौजूद है उससे मिलकर अपनी तकमील जाती है, लिहाजा ये दोनों एक दूसरे में जज्ब होकर अपनी तकमील चाहते हैं। तो कहना यह है कि जिंसी कशिश उस औरत या मर्द में नहीं होती जो हमारी नजरों के सामने गौर करे। हर वक्त का यह कानून है, लेकिन इस जर्फ निगाही से इस कदर गहराई से हमें इसकी तरफ मतवजो की करना ये कलंदर शऊर का इजाज है। जिंसी कशिश उस मर्द या औरत में नहीं होती जो हमारी नजरों के सामने, बल्कि औरत के अंदर छुपा हुआ रुख उस मर्द से हम आगोश होकर अपनी तकमील चाहता है जो हमें जीती जागती शक्ल में नजर आती है। इसी को उर्फ़े आम में जिंसी जज्बा कहते हैं। मजीद उसकी बात की वजाहत के लिए हजूर मुर्शिद करीम ने एक बहुत कॉमन ऑब्जर्वेशन जो है हमारा एक जनरल वो जो आम सा एक मुशाहिदा है उसकी तरफ इशारा किया है कि जिंसी तब्दीली तब जिन्स तब्दील हो जाती है ना, बच्चा पैदा हुआ लेकिन वो लड़की बन गया, लड़की पैदा हुई बाद में लड़का बन गई, तो ये कैसे होता है ये जिन्सी तब्दीली? के वाक्यात अक्सर और बेशतर हमारे मुशाहदे में आते रहते हैं। उसकी वजह ये है कि बातनी रुख की तहरीकात इतनी ज्यादा सरयू सैर और गालिब हो जाती हैं कि जाहरी रुख की अपनी तहरीकात बज़ाहिर मुअत्तल और मादूम हो जाती है। यानी जो बातिन में छुपा हुआ रुख है उसकी तहरीकात असर पजीर हो जाती हैं या असर करने लगती हैं, और इस कदर असर करती हैं कि वो गालिब हो जाती है। और ये तब्दीली इस तरह वाक्य होती है कि मर्द के अंदर औरत का बातिन रुख गालिब हो जाता है। मर्द के अंदर जो उसकी औरत है उसका रुख अगर गालिब होना शुरू हो जाएगा तो वो मर्द में निस्वानियत आ जाएगी, और यहां तक आ जाएगी कि वो उसकी जिन्स ही तब्दील हो जाएगी, और जाहिर रुख मर्द की तहरीकात मगलूब हो जाती है, नतीजे में कोई मर्द औरत बन जाता है। और इसी तरह अगर किसी औरत में जाहरी रुख की तहरीकात मगलूब हो जाती हैं तो वो मर्द बन जाती है। जैसे कि यहाँ कई लड़कियां टॉम बॉयज कहलाती हैं क्योंकि उनके अंदर वो अंदर की निस्वानियत के बजाय अंदर की मर्दानगी जो है वो उन पे हावी आती है। अगर ज्यादा हावी आ जाए तो इसका असर यहाँ तक होता है कि उनकी जिन्स तब्दील हो जाती है। आप इससे बातनी तहरीकात की ताकत का भी अंदाजा लगा सकते हैं, और इससे बहुत सारे कवानीन जो मादी जोन पे हमारे मुशाहदे में है लेकिन हमें समझ नहीं आते थे उनकी वजाहत हो गई। अब यहाँ पे एक नुक्ता और मैं अर्ज कर दूं इसी हवाले से। ये हम अक्सर सुनते हैं शी मेल्स, हिजड़े या क्रॉस जेंडर या ट्रांसजेंडर, सॉरी, यानी वो जो तीसरी जिन्स है उसकी वजह ये होती है कि उनकी रूह ये फैसला नहीं कर पाती कि क्या बनना है। तो वो दोनों की कैफियात में गिरफ्तार रहती है, ना उसका जाहिर पूरा होता है ना उसका बातिन पूरा होता है, वो दोनों तरफ खेलता है, उसे थर्ड जिन्स तीसरी नस्ल कहते हैं। ठीक हो गया जी, यहां तक ये हमने पढ़ लिया, कल इंशाल्लाह इससे अगला टॉपिक पढ़ेंगे। एनी क्वेश्चन जी?
ठीक है सर। सर ये जिन्स की तब्दीली शौरी तौर पर भी अपने मुताबिक भी हो सकती है कि नहीं है?
नहीं जी, यहाँ शऊर का तो कोई ताल्लुक ही नहीं है, शऊर से तो हम वैसे ही, ये किस्से ही सारे लाशऊर के। असल में सारा कलंदर शऊर हमें यही तो सिखा रहा है कि किस तरह से महदूद शऊर से निकलकर लाशऊर को शऊर का हिस्सा बना लिया है। अगर कोई बंदा शऊर और लाशऊर को आपस में हम आहंग कर चुका हो तो उसकी लाशऊरी तहरीकात शऊर के जरिए लागू होंगे, वरना नहीं। जी भाई, जी वालेकुम सलाम।
सर एक क्वेश्चन है तो थोड़ा सा आउट ऑफ रेंज, अगर इजाजत हो तो पूछ सकता हूँ?
जी जी जरूर।
तो भाईजान ये जब हमारे जो एक शऊर के ऊपर बोझ पड़ता है
जी जी
इस चीज का, जैसे आप ये किताब पढ़ रहे हैं, इसको किस तरह थोड़ा सा मैनेज करना चाहिए?
इसमें मेरी जान बोझ तब पड़ता है जब शऊरी तौर पे हमें दिलचस्पी महसूस नहीं होती। अब देखें लाशौरी तहरीकात के जोर पे आपने इसे पढ़ने बैठ गए, अब क्योंकि शऊर को पसंद नहीं है, शऊर पसंद नहीं कर सके वो ग्रो करे या डेवलप करे या तब्दील हो जाए। शऊर जिन हदों में खुद को कैद कर चुका है वो उनसे रिहाई नहीं चाहता, ये है शऊरी में। अब और करें ना, जब हजूर अलैहिस्सलाम ने पैगाम दिया तो उन्होंने कहा हमने अपने बड़ों से यही सुना है, हम उसे नहीं छोड़ेंगे, हाँ या नहीं?
जी जी सर।
बिल्कुल इसी तरह जब हमारा शऊर किसी चीज में दिलचस्पी नहीं लेता तो वो उसको बोझ की सूरत में प्रेजेंट करता है। अगर आज आपको ये नुक्ता समझ आ गया और आपने शऊर की इस बेतवज्जोही को या बोझ महसूस करने को इग्नोर करना सीख लिया या उसकी दिलचस्पी को बढ़ा लिया, आपने उसको देखे कायल करना है, बिल्कुल इसी तरह जैसे मैंने अपने इनर को कायल किया कि भाई ये बाकी देखे मुझे चोट पड़ी, मैं मादी दुनिया की अचीवमेंट्स लूज कर बैठा, उसके नतीजे में मैंने देखा कि लोगों के एटीट्यूड बदल गए, तो लोगों का मेरा इज्जत करना एहतराम करना मेरी मादी गेंद की वजह से था, मादी कामयाबियों की वजह से। जब मैंने उसमें लॉस किया तो मुझे एक बात समझ अल्लाह ने समझा दी। अब ये मैं समझता हूँ कि एक इंतजाम के तहत अल्लाह ने मुझ पर कर्म किया और एक इंतजाम के तहत मुझे इस चीज से आशना किया कि मादी चीजों में तरक्की कोई तरक्की नहीं, तो मेरे शऊर को इसमें दिलचस्पी लेने में ज्यादा दिक्कत नहीं हुई। मैंने चूंकि जान लिया ना, हमारे जब शऊर में आ गई बात कि भाई बात यह है कि अगर मैंने मादी जोन में ही तरक्की करनी है तो उसका एंड क्या है, उसने तो साथ जाना नहीं। देखिए ना, कायल करना है आपने अपने शऊर को, अगर आपने कायल कर लिया तो दिलचस्पी लेने लग पड़ेगा, जब दिलचस्पी लेगा तो फिर काहे का बोझ, दिलचस्पी में तो बंदा वैसे ही 80 किलो उठा लेता है। ठीक हो गया?
ठीक है सर, ये सर दिलचस्पी तो है, जब ये या यो याकिम जैसे मैं थोड़ा सा एक्सप्लेन नहीं कर सका अपने सवाल को
जी,
जब या यो याकिम को उसके राइट डाउन नोट्स बनाते हैं
जी जी,
एक अजीब सी ना वो इस क्या कहते हैं वो एक मासी जोन की जो चीजें ना ये भूल जाती है बिल्कुल ही, और बच्चों के नाम भूल जाते हैं।
ये तो बड़ी अच्छी कैफियत है। बात ये है,
देखो
हाँ जी, ये कैफियत है और वक्ती होती है, जो जो देखे हम एक काम भूल जाते हैं, हमने शऊर को मजबूत करना, क्या करना, शऊर को मजबूत करने का एहतमाम करना। हम सारे यहाँ लाशऊर को जगाने में लग गए, वो शऊर में जान ही नहीं है, वो उस जागे हुए लाशऊर का क्या करे, वो सब शऊरी मुजाहमत के हिस्से हैं या शक्लें हैं। अगर आपने इसका वक्ती हल ये है कि आप नींद पूरी करें, नींद पूरी करें और मीठा खाया करें, खास तौर पे खजूरें खा लिया करें 4-5 2 वक्त।
ठीक है सर,
ठीक हो गया डॉक्टर साहब,
यानी कि इसमें नथिंग रॉन्ग, कोई ऐसी
नहीं, 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 कोई रॉन्ग वाली तो बात ही कोई नहीं, दिस इज वन ऑफ द कंडीशंस, ये सूरत के हाल चलती रहती है।
ठीक है सर, ओके सर,
अल्लाह हाफिज।